उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी हर्क खडायतको उपन्यास देशले हारेको युद्ध लिएर आएका छौं। देशले हारेको युद्धको पहिलो श्रृंखला हामीले गएको साता सुन्यौं। गएको साता 20 पृष्ठसम्म यो उपन्यासको वाचन भएको छ। अब अगाडि सुन्छौं उपन्यास देशले हारेको युद्धको दोस्रो श्रृंखला पृष्ठ 21 बाट। बिस्तारै उनको सासको गति कम भयो, हातको बाहुबल पनि निकम्मा भएको मैले पाएँ। नेत्रुक्क भिजेको उनको अनुहार निहाले, अलि थाकेकी थिइन् अनि शरीरबाट ठूले बोझ बिसाए जस्तै। मैले आफ्नो लुगा मिलाएँ, सिरकभित्रै उनले पनि आफ्नो खजमजिएको शरीर मिलाइन्। शून्य कोठामा उनको शरीरसँग खेलेको पहिलो दिन थियो। नौलो अनुभव प्राप्तिमा विभिन्न कौतूहलता मनभित्र जन्मिए। उनी अध्यारी भएकी थिइन्, केही बोलिनन्। सायद गल्ती गऱ्यौं कि भनी सोचिरहेकी थिइन्। बाथरूममा गएर फ्रेस हौ, उदय आइपुग्छ होला अब, मैले उनलाई भने। मलाई पनि कस्तो कस्तो भइरहेको थियो, थाके जस्तै, केही कुरा गुमाए जस्तै, भर्खर नसाबाट बिउजे जस्तै। उनी उठेर बाथरूममा गइन्, मैले उदयको ओछ्यान मिलाएँ। धेरै कुरा उब्जँदै सेलाए यसपछि माथि छतमा गएँ मन स्थिर बनाउन। हावा चलिरहेको थियो अनि होहल्ला पनि, उदय अझै आइपुगेन। मनमनै सोचेँ मैले। छतबाट चारैतिर निहालेँ, टाढा टाढा, दृष्टिलाई टाढा पुर्याउँदा दिउँसो पनि नदेखिने संसार भेटिँदो रहेछ। त्यसैले त मान्छेले छर्लङ्ग उज्यालोमा पनि सबै संसार देख्न सकेको हुँदैन। यो प्रकृतिले नियम नै यस्तै बनाएको छ। मान्छेका दुईवटा आँखा अगाडि भए जस्तै पछाडि पनि दुईवटा आँखा भइदिएको भए सायद मान्छेले पछि हुने कुरा पनि आजै देख्थे होलान्। तर त्यस्तोमा सायद जीवन जिउनुको मजा नै हुँदैन थियो होला, घटना थाहा भएको कथा सुने जस्तै। उदय आइपुगेछ, छतमै आयो बोलाउन। अब तयारीमा लाग्नुपर्छ, आउँदा आउँदै उसले भन्यो। मेरो मुड बुझ्यो सायद लामो हेराएपछि। जिस्काउँदै फेरि उसले भन्यो, के हो थाके जस्तो छौ नि साथी। त्यस्तो केही होइन, सिरियस मुडमा अहिले भने। हामी तल झऱ्यौँ, सिर्जना सुतिरहेकी थिइन्। उदयले बिउज आयो, म चिया ल्याएर आउँछु भन्दै उदय निस्कियो। सिर्जनाले मेरो अनुहारमा निहालिन् मायाहरू आँखाले, अनि मैले पनि निहालेँ उनलाई। उनी नजिक आइन्, पुनः अङ्गारोमा ओठ जोडिन् मेरो गालामा, मैले पनि शरीर मुसारेँ बिस्तारी। चिया खाँदै थियौँ, नेहा आइपुगिन्। निहालाई पनि चिया ल्याइदियो उदयले। कति छिट्टै आइपुगेछौ, निहाले भनिन्। भर्खर आइपुगेका हुन् यिनीहरू पनि, हामी नबोल्दै उदयले उत्तर दियो। हामी बिहानै आएको कुरा भन्नुभन्दा उदयले मलाई आँखाको चाल गर्यो, नभन भनी। पढाइ लेखाइ, नोट, प्राक्टिकल लगायतका धेरै कुरा गऱ्यौँ। आकाश पुग्यो, सँगै आन्टी र दीक्षा पनि। वातावरण रमाइलो थियो, निहाले हँस्यौली कुरा उठाइन्। उदयले दुई तीन जोक सुनायो, धेरै हाँस्यौँ सबैजना। अङ्कल पनि आइसक्नु भएको रहेछ अफिसबाट। बोलाएका सबैजना आइपुगेपछि आन्टीले धूप जलाउनु भयो। साह्रै खुसी र हर्षोल्लासका साथ उदयको जन्मदिन मनायो, जुन दिन ऊ 16 वर्षमा लागेको थियो। सबै बेला साथीहरूको त्यति ठुलो जमघट हुँदैन, यस्तै बेला त हो नि साथीहरू बिचसँगै भेटघाट, हाँसो खुसी अनि रमाइलो। घरबाट मास्टर दाई आउनुभएछ, फोन गरेर बस पार्क बोलाउनु भयो। प्रोजेक्टाइल मोसनको इक्वेसन थन्काउँदै म बालाजु पुगेँ। के छ, उहाँले सोध्नुभयो, सबै ठिक छ, मैले जवाफ दिएँ। कोठा फर्क्यौँ, बाटोमा उहाँले मेरो पढाइको बारेमा निकै चासो राखेर सोध्नुभयो। मैले पनि गाउँघर छरछिमेक आमा बुबा र भाइ बहिनीको हालखबर सोधेँ। उहाँले सगोलमा सबै आरामै छन् भन्ने जवाफ दिनुभयो। कोठामा पुग्ने बित्तिकै दाई ओछ्यानमा पल्टनु भयो, म खाना पकाउन लागेँ। भात पाकेपछि तरकारी पकाउँदै दाल फ्राई गरेँ अनि दाईलाई पनि नुहाएर फ्रेस हुनुहोस् भने। कलेजबाट फर्केर बस्ने सोच बनाएँ दाईसँग। कलेज हिँड्न ढिलो भइसकेको थियो, खाना खायौँ दुवै दाजुभाइले। घिउ र अचार पठाइदिनु भएको रहेछ बाउजूले। कलेजमा पढ्दा पनि घरकै याद आयो, गाउँघर खाली भइसके रे, स्कुल पनि बन्द भइसके रे, देशमा ठुलो दशहाल आइरहेछ। सिर्जनाले खाजा खाउँ भन्दै क्यान्टिन छिराइन्। मैले घरबाट दाई आएको खबर सुनाएँ। उनी दृढ भइसकेकी थिइन् दाईको शोकमा। गाउँघरमा निकै अप्ठ्यारो रहेछ, मैले उनलाई भने। उदय पनि आयो। हामी बसेकै ठाउँमा तिनैजनाले गफ गर्दै खाजा खायौँ। सृजना र म एकअर्काको भावनासँग धेरै डुबिसकेका थियौँ। उदय हाम्रो सम्बन्धको कहिल्यै बाधक बनेन, बरु आफ्नै साइड लागेर वातावरणको सिर्जना गरिदिन्थ्यो अनि हरेक कुरामा सहजता ल्याइदिन्थ्यो। अलि फुर्सद मिलेमा सिर्जना मेरै कोठामा आउँथिन्। मलाई पनि बाहिर भेटघाट गर्नुभन्दा आफ्नै कोठा भेटघाट गर्नु सुरक्षित लाग्थ्यो। कहिलेकाहीँ भने हामी अक्सर स्वयम्भू, त्यसभन्दा बाहेक गोदावरी, दक्षिणकाली, हनुमान डोका, पाटन लगायतका ठाउँ जान्थ्यौँ। कुनै शुक्रबार भने हामी नगरकोट र ककनीको सिरोटोमा रमाएर पछिल्लो दिन फर्कन्थ्यौँ। सिर्जना अलि टाढा हिँड्दा आफ्नो गाडीमा हिँडाउँथिन्। उनले गाडी ड्राइभ गर्दा म उनकै पछाडिपट्टि बस्थेँ। एकअर्काको अनुहार हेर्दै कुरा गर्न अगाडिको सिसाले सहयोग गर्थ्यो। गाडी स्टार्ट गर्नुपूर्व मैले पछिल्लो सिटबाटै उनको निधारमा ओठले स्पर्श गर्नुपर्थ्यो र गन्तव्य पुगेपछि उनी मेरो दुईवटा गालामा मिठो चुम्बन दिन्थे। त्यसपछि मात्र गाडीको ढोका खुल्थ्यो बाहिर निस्कनलाई। प्रेमको गहिराईबारे स्वयं हामीलाई नै अन्दाज थिएन, तैपनि हामी हिँडिरहेका थियौँ। म बदलिँदै गएको थिएँ प्रेमको रागमा। उनी खुलेर कुरा गर्थिन् साथीहरूसँग हाम्रो प्रेमबारे। पढ्ने बेला पनि झल्झली याद आउँछ अरे। उनी भन्थिन् मेरो मनका तरङ्ग उनीमा गएर ठोकिन्थे। हाम्रो भेटघाट अति बाक्लो थियो। उनी मलाई मनको कुनामा सजाउँछु भन्थिन् अनि आफूलाई सच्चा प्रेमको भागीदार बनाउँथिन्। म सम्मान गर्थेँ उक्त प्रेमको। हामी एकअर्कामा समर्पित थियौँ। दाई गहिरो निद्रामा हुनुहुन्थ्यो। मैले कलेजबाट गएर बिउ जाएँ। हिजो बसमा साह्रै अप्ठ्यारो भयो। उहाँले उठ्दै भन्नुभयो, आँखामा पानी लाउनुहोस्। मैले भने, खाजा खाउँ भने चोकतिर लाग्यौँ। अनि शान्तिको खबर के छ? ठिकै होला। मास्टुदाले अनुहार बदल्दै जवाफ दिनुभयो। के ठिकै भन्नुभएको पढाइ? छोडी हार खाए चाहिँ गरी बोल्नुभयो। किन? मैले पुनः प्रश्न दोहोऱ्याएँ। छोडिदेऊ भाइ यी सब कुरा, बरु आफ्नो पढाइबारे कुरा गरे। उहाँले मलाई गाउँघरको खबरबाट पन्छाउन खोज्नुभयो। शान्ति मास्टुदाईकी जेठी छोरी हो। शान्तिपछि जन्मिएको उहाँको एक दुई वर्षको अर्को छोरो होला। मलाई झन् खुल्दुली लाग्यो। डिपी गर्दै सुने, किन छोडी भन्नुहोस् न? थाहा भएन, उहाँ निराश हुनुभयो। तपाईँ कता हुनुहुन्थ्यो? घरमै। के बिहे गरेर हिँडी? होइन। अनि के हो त? मैले जिज्ञासु भावमा सोधेँ। गहदेखि निस्केका आँसु उहाँले परिलेमै लुकाउनु भयो। म पनि चुपचाप भएँ केही समय। उहाँ फेरि आफै बोल्नुभयो, उसलाई त लग्यो। कसले? माओवादीले। कसरी? मलाई सबै यथार्थ कुरा बुझ्न मन लाग्यो। जबरजस्ती? अहिले कहाँ छ त? खै रुकुम रोप्लातिर छ भन्छन्। उहाँ हल्का देखिनुभयो, एउटा बोझ मसँग बिसाउन पाउँदा। अनि बौजूको हालखबर कस्तो छ? मैले फेरि सोधेँ, बाँचेकै छ? अरू गाउँघरतिर एक एक गरी सोध्दै गएँ। साह्रै थकित भएजे गरी उहाँले बताउँदै जानुभयो, हेर अमर, मैले तिम्रो प्रश्नको जति उत्तर दिँदै गए पनि तिमी अगाउने जस्तो छैनौ र तिम्रो कौतूहल त मेटेला जस्तो लागेन। आखिर समयले भोगेको यथार्थता मैले जति लुकाउन खोजे पनि तिमीले एक न एक दिन थाहा पाइहाल्छौ। सुन, देश चाहिँ निकै सङ्कटमा गइसक्यो। तिमी काठमाडौँमा बस्नेहरूले थाहा पाएका छैनौ। यहाँ बस्नेहरूले त हल्ला मात्रै सुनेका छन्। उपत्यका बाहिरको यथार्थता र सत्यता के छ भन्ने कुरा यहाँ कोही जान्दैनन्। कुर्सीमा बस्नेहरूको त के कुरा, उनीहरूलाई भ्रष्टाचार गर्न नै फुर्सद छैन अमर। यो ठाउँ त लुकेर बस्ने जस्तो लाग्यो। माथिदेखि तलसम्मका सबैले दुःख सुख जे भए पनि शान्तिको सास फेर्न पाएका छन्। यही ठुलो कुरा हो। गाउँमा साह्रै दिगदार लाग्यो। साँच्ची अमर, तिमीलाई मेरो यथार्थता भन्नुपर्दा म पनि लुक्नका लागि यहाँ आएको हुँ। जब शान्तिलाई जबरजस्ती माओवादीले भूमिगत हुन बाध्य पार्यो, त्यसपछि सेना र प्रहरीले हामीलाई राम्ररी एक छाक खान र एक ठाउँमा बस्न दिएनन्। तिमीलाई थाहै छ प्राविका मास्टरको तलब कति हुन्छ भन्ने कुरा। पर्सेन्टको हिसाबले त्यो पनि माओवादीलाई बुझाउनै पर्छ। दिन खाली छैन। उनका मिटिङदेखि अभियानसम्मका कार्यक्रममा हाजिर लगाउनै पर्छ। न स्कुलमा पढाउन पाइन्छ, न त घरको काम नै छ। सबैजना आफूलाई जहाँ सजिलो हुन्छ त्यहीँ गएर लुक्दैछन्। मैले बल्ल बुझेँ गाउँघरको समस्या र मास्टरदाईका कुरा। उहाँको मुखबाट हिजो यो ठाउँ लुक्नका लागि सुहाउने जस्तो भन्दा सुनेको थिएँ। यसरी भन्नुभएको रहेछ, यसको मतलब भरत बिरु र हरि अङ्कलहरू पनि घर छोडेर भागिसके, सुशीला सावित्री, करुणा र दीपकहरू पनि गाउँ छोडेर हिँडिसके। मास्टरदाईको भनाइमा धेरैजना विदेशी अनि कोही भने सशस्त्र युद्धको बन्दुक बोक्दैछन् रे। मलाई चिन्ताले सताउन थाल्यो। मास्टरदाई त यहाँ लुक्नलाई पाउनु भएको रहेछ। बुबालाई पनि मास्टरदाईलाई जस्तै समस्या होला। फेरि भाइ बहिनी कुन अभियानमा हिँड्दै होलान्। सीता पढ्नमा त्यस्तै कमजोर थिए, फेरि पढ्न नपाउँदा मेरो मनमा चिन्ताको घर बन्दै गयो। फेरि उहाँलाई बहिनीको हालखबर सोधेँ। निकै भावुक भन्नुभयो। उहाँले ठुलै समस्यामा परिचय गरी भन्नुभयो, काकीले तिमीलाई चिठी पठाएकी छिन्, सायद सबै कुरा त्यसमा लेखेको हुनुपर्छ। ए, मनमनै खुसी भएँ आमाले पठाएको चिठी पढ्न पाउने आशामा। प्यारो बाबु, शुभ आशीर्वाद। हात काँपिरहेको छ, मन जलिरहेको छ, मुटु दुखिरहेको छ। बाबु, भूमिका बाँधेर मुखमा आए जति र आँखाले देखे जति सरसर्ती यथार्थ घटना यो हातले तिमीलाई लेख्न सक्ने ममा अहिले सामर्थ्य छैन। मन छिया छिया छ। होस् खै, कुन आभाको संसारमा रुमलिएको छ? यो समय पागल भइसक्यो। यो समयले गरिब असहाय र दिनदुखीलाई चिन्न सकेन। गरिबको झोपडीमा आगो बलेको छैन। स्कुल पढ्नेले लालाबाला स्कुलभित्रै गोलीका शिकार भइरहेका छन्। पाकिसकेको बालीनाली कसरी भित्राउन पाएका छैनन्। सारा गाउँभरि मान्छे कुहिएको गन्ध आइरहेको छ। गाउँघर रित्तो छ। लासको ठहर ठेगाना गर्ने कोही छैनन्। कुनै लासले मसानघाटमा जल्न पाएनन्। तिमी त यी सबै कथा व्यथाबाट टाढा छौ। गाउँघरका यी घटनाका बारेमा केही थाहा छैन होला। के भनौँ बाबु, दैवको खेल भनौँ या नियति, तिम्री बहिनी यो संसारमा रहेन। तिम्री बहिनीको बाँच्ने अधिकारमाथि लात आने, तिमीले भेट्नै नपाई यो दुनियाँबाट उविदा भई, तिम्रा बुबा र भाइ यो घरबाट अपहरित भएका छन्। खै कुन संसारमा दुःखका निलडामहरू सधैँ बसेका छन्। अहिले म घरमा एक्लै छु। तमाम गाली लाग्दा दुःख सधैँ बसिरहेकी छु। बाबु, बाँकी सबै यथार्थता भेटमा सुनाउला। अहिलेलाई बिदा हुन्छु। उही तिम्री आमा जुम्ला। म सम्हालिन सकिनँ। रिसका आँसु बगेर मन उदाङ्गो भयो। मास्टर दाई पनि रोइरहनु भएको थियो। अनियन्त्रित भएँ। सपना वा विपना मैले केही छुट्याउन सकिनँ। आफू उभिएको जमिन नै हल्लिए जस्तो लाग्यो। घर छोड्ने बेला आमाले सम्झाएका यावत कुरा सम्झन पुगेँ। अघिल्लो चिठीका प्रत्येक शब्दमा डुब्दै गएँ। राम्ररी पढ्नुपर्छ, यसपछि यो समाजको अगुवाई गर्ने हाम्रै पिँढी हो, बहिनीले चिठीमा भनेकी थिए। मैले आफ्नो धरातल बिर्सँदै गएँ। कलेज साथीभाइ र पढाइ बिर्सेँ, आफ्नो भविष्यलाई पनि बिर्सेँ। मात्र ममा रिसको राँको जान थाल्यो। भक्कानी त दाइले भन्नुभयो, अहिले समय नै यस्तै छ भाइ। उल्टो दिशामा बगिरहेको यो समयसँग सबजना बहकिँदै गएका छन्। कोही कसैको कुरा सुन्दैनन्। वर्गीय विभेद र जातीय मुक्तिका लागि भन्दै सत्ता उल्टाउन माओवादीले सुरु गरेको युद्ध सुरक्षाकर्मीले नियन्त्रण गर्ने क्रममा गाउँघरमा निर्दोष जनता मारिरहेका छन्। जनताको पीरमर्का शून्य निकाय आज मौन बसेको छ। माओवादी सशस्त्र युद्ध सुरक्षा फौजको नियन्त्रणभन्दा धेरै माथि गइसक्यो। अहिले जनताको सुरक्षा सरकारले होइन स्वयंले गर्नुपर्ने भएको छ। अब जे हुनु भइसक्यो मन बलियो बनाऊ, बरु काकीलाई पनि। अब उहाँ बोलिरहनु भएको थियो, तर मेरो दिमाग उहाँको कुराभन्दा धेरै टाढा गाउँको आँगन बाटो जङ्गल धारा र कुवामा गएर ठोकिरहेको थियो। गाउँका छरछिमेकीको पीडा अन्दाज गरिरहेको थियो। बहिनीलाई अत्यधिक सम्झन थालेँ। सहने शक्तिमा ह्रास हुँदै गयो अनि चिच्याउन थालेछु, बहिनी बहिनी सीता। वल्लोपल्लो कोठाको सबैजना आएर जम्मा भइरहेका थिए। कोही सम्झाउँदै त कोही हेरेको हेरे गरिरहेका थिए। घरबेटी अङ्कल र आन्टी पनि आइपुग्नु भयो आफ्नो कोठाबाट। सबैजनाले मेरो दुःखमा सहानुभूति राख्दै सम्झाउने कोसिस गरे। अह, म शान्त हुन सकिनँ। अब घर जानुपर्छ भनी झोला बट्याएँ। सबजना सम्झाइरहेका थिए तर मन स्थिर हुन सकेन। अकस्मात सिर्जनालाई सम्झिएँ। के भन्ने सिर्जना, कुनै खबर नै नगरी हिँडेमा। उनको मनले मात्र होइन, आँखाले पनि मेरो भौतिक शरीर खोजिरहेको हुन्छ पलपलमा। यसपछि सिर्जनाकै कल्पनामा हराएँ। उनलाई खबर गरी हिँडौँ या नगरी, उनका कुरा खेल्दा म भित्रको पीडा र भावुकता कम हुँदै गयो। आफूलाई नियन्त्रित गर्न खटियामा पल्टिएँ। सिर्जनाको मायाले मलाई त्यो पीडाबाट मुक्त हुन ठूलो सहयोग गरेको थियो। धेरै बेरसम्म घरका सबजनालाई पालै पालो सम्झाउँदै थिएँ, निदाए चुकुन बेला। तर दाईलाई भने निद्रा लागेनछ रातभरि। उहाँका आँखा शून्य र राता भएका थिए। बिहानै दाईसँग घर जाने कुरा गरेँ। उहाँले पनि काकीलाई भेटेर आऊ भन्नुभयो। सिर्जनालाई यो कुरा सुनाऊ कि नसुनाऊ, दिमागमा यही कुरा घुम्न थाल्यो। उदय लगायत अन्य साथीहरू पनि मलाई कति धेरै माया गर्छन्। यिनीहरूसँग नै आफ्नो पीरमर्काको कुरा नबिसाउँदा पछि के भन्ला यिनीहरूले मलाई? बरु दुःख र पीडाको कुरा अरूलाई सेयर गर्दा कम हुन्छ पो भन्छन्। उदयलाई फोन गरेँ। म घर जाँदैछु, सिर्जनालाई लिएर छिट्टै आऊ। एक दुई दिनमै फर्किहाल्नु, दाईले सम्झाउनु भयो। काकीलाई लिएर आउनु। सिर्जना र उदय आइपुगे। उनीहरूलाई बहिनीको हत्या भएको घटना सुनाएर आमालाई लिएर छिट्टै फर्किने कुरा गरे। सिर्जना निकै चिन्तित बनिन्। उनको रुन्चे अनुहारले मलाई काठमाडौँ छिट्टै फर्किनु भन्ने सङ्केत दिइरहेको थियो। बस पार्कसम्म आए तिनीहरू मलाई पुर्याउन। चिन्ता नगर, सबै कुरा मिल्दै जान्छ। छुट्टिने बेला सिर्जनालाई भने। उनले अँगालो मारिन र विदाईको हात हल्लाइन्। मैले छिट्टै फर्कने बाचा पुनः दोहोऱ्याएँ। उदयले पनि अनुहार निकै भावुक बनायो। सिर्जनाले तप तप आँसु खसालिन् हात हल्लाउँदै। अँध्यारो भइसकेको थियो सिस्नेको बगरमा पुग्दा। मैले घर पुग्न अझै आधा घन्टाको उकालो काट्नु थियो। शरीरमा भोक तिर्खा र प्यास केही थिएन। नेत्रुक्क पसिनाले भिजेको थिए। उकालीको ठाउँ ठाउँमा आराम गर्ने चौतारीहरू थिए। प्रत्येक चौतारीमा उभिएका पिपलका वृक्षहरू आफ्नो सुसाहटमा बोलिरहेका थिए र हाँगाहरू आफ्नै तालमा नाचिरहेका थिए। चिसो बैलीले साथ दिइरहेको थियो पातहरूलाई। ती वृक्षहरूलाई देशमा व्याप्त सङ्कटको कुनै आभास थिएन, न त कुनै चासो नै थियो हत्या हिंसा र अस्थिरताको। सायद बोट बिरुवा र मान्छेमा यही कुराको फरक हुन्छ। ती प्रत्येक चौतारीका बोटहरूले आराम छौ कि भनी सोधेनन्। हिँड्दा म धरधरी रोइरहेको थिएँ। मलाई कुनै पिपलले सम्झाउँदै नरौ भनेनन्। बाटोका प्रत्येक घुम्तीहरू मेरो हिँडाइ छाम्दै गन्तव्य नियालिरहेका थिए। हावाको झोकासँग बेहोसी भई हिँडिरहेको थिएँ म। सोचेँ मानव जातिको मन पनि ढुङ्गा माटो र बोट बिरुवाको जस्तै भइदिएको भए सायद आज मैले यो स्थितिलाई भोग्नुपर्ने थिएन। यी आँखाले यति आँसु चुहाउनु पर्ने थिएन। मा यो धरती र माटोमा आज वज्रपात भइरहेको छ अरे। यही धरती र माटोमा निर्दोष मान्छेलाई बलि दिइँदैछ अरे। यही धरती र माटोमाथि निर्दोष चेलीको बलात्कार गरिँदैछ अरे। हे धरती माता, यी यावत विकृति हजुरकै आँखा अगाडि भइरहँदा हजुरले आँखा चिम्ली बसिरहन सुहाउने कुरा हो र? अब धेरै सहन सकिन्न, सहनु पनि हुन्न, धैर्यको बाँध भत्किसक्यो। यो समाज बिगार्ने, यो धरती उथल पुथल पार्ने अगुवा बनाउँदा सबैको हिसाब किताब एक एक गरेर गर्नैपर्छ। घरको आँगनमा पुग्दा वातावरण सुनसान थियो, घरका झ्यालडोकाहरू खुल्ला थियो, केही नदेखिने अँध्यारो थियो। आँगनबाटै भित्र निहालेँ, मधुरो टुकीको उज्यालोभित्र आवाज सुन्ने दृश्य। कहिलो गाई गोठबाट ठुलो स्वरले करायो। पिँढीमा जुत्ता खोल्दै भित्र छिरेँ। आमा चुलोको छेउमा बसी आगो फुक्दै हुनुहुन्थ्यो। मलाई देखेर उहाँले रुँदै अँगालो मार्नुभयो, म पनि रोएँ उहाँसँगै। यस्तै चुलोको डिलमा सानो छँदा म आमाको काखी र पिठ्यौमा लुकामारी खेल्थेँ। आमा मलाई काखीमा राख्दै रोटी पकाउनुहुन्थ्यो, म त्यत्तिकै रोइदिन्थेँ। काखीमा च्यापेर आमाले दुध खुवाउँदै हल्लाउनुहुन्थ्यो अनि म न्यानो काखमा निदाउँथेँ। धेरै बेर कोठामा सन्नाटा छायो। सुन्ने लाग्दो वातावरणमा अनेक कल्पना उब्जन थाले। शोकाकुल घरभित्र आमाको रुवावासी कसले सुन्थ्यो होला? न त कोही सम्झाउने मान्छे नै थिए। हाम्रो रुवाई धेरै बेरसम्म चल्यो। चुलोमा आगो समेत निभिसकेको थियो। एक्कासी मास्टरनी बाउजू आउनुभयो। केही समय उहाँ पनि हामीसँगै दुःख मनाउमा सहभागी हुनुभयो, तर उहाँले बिस्तारै सम्झाउनु पनि भयो। ममा केही साहस थपियो उहाँका कुराले, अनि स्तब्ध घरभित्रको रुवाईमा पनि केही सहजता आयो। फेरि आगो सल्काउनु भयो बाउजूले। आमा त्यसपछि पिठो मुछ्नतिर लाग्नुभयो। केही बेर दाईको बारेमा पनि कुरा भयो हाम्रा। बाउजूले तरकारी काट्दै गाउँघरको कुरा सुनाउनु भयो। मैले सबै कुरा महसुस गरेँ। अब हामीले पनि बिस्तारै यो ठाउँ छोड्नुपर्छ बाबु, यो ठाउँ कसैका लागि बस्न योग्य छैन। हजुरले पनि दुई चार दिन बसेर गइहाल्नुपर्छ, बाउजूले भन्नुभयो। किन? मैले प्रश्न गरेँ। यहाँ बसेर के काम छ र? आमाले उत्तर दिनुभयो। होइन, म घरमै बस्छु, मैले आफ्नो अडान थपेँ। पढाइ छोड्दैन? पुनः आमाले प्रश्न गर्नुभयो। छुटोस्, आखिर मैले मात्र पढेर के हुने हो र? मेरो यो ढिपीबाट निराश हुँदै बाउजूले भन्नुभयो, पढाइ लेखाइ मात्रै भन्दा पनि सुरक्षित ठाउँमा बसेर जिन्दगी बचाउनु ठुलो कुरा हो। स्कुलहरू त्यसै बन्द भएका होइनन् बाबु। अहिले कहीँ लुकेर जिन्दगी मात्रै बचाइराख्यो भने बाँच्नेका सुदिन अवश्य फर्कनेछन्। तपाईँ पनि काठमाडौँमा बसेर पढाइसँगै जिन्दगी बचाउनुहोस्, हाम्रो आशा यति हो। अवस्था सधैँ यस्तै रहँदैन, युग फेरिँदा सबै कुरा मिल्न सक्छन्। पढाइ लेखाइ, घरबार र श्री सम्पत्ति, जिन्दगी रहे फेरि पनि फर्कने कुरा हुन् भन्ने उहाँको भनाइ एक हिसाबले ठिकै पनि लाग्यो। तर घरको पीडामा चुप लागेर बस्ने ठाउँ कहीँ छैन। यसका लागि म कुनै पनि किसिमको मूल्य चुकाउन तयार छु, आमा चुपचाप टोलाउनु भयो। यसको मतलब अब भाइ र बुबा पनि फर्कनु हुन त? मैले आफैलाई प्रश्न गरेँ, तर मसँग यसको कुनै जवाफ थिएन। निकै बेरको टोलाएपछि आफूभित्रका पीडा लुकाउँदै आमाले भन्नुभयो, अमर, यो समय धेरै बलवान छ, यसलाई काबुमा कसैले पार्न सक्दैनन्। बरु यसले नै सबैलाई तान्दै जान्छ। तिमीले घरमै बस्ने कुरा त गर्यौ, तर यदि तिम्रो निर्णय सही हो भने यो पापी समयको मुठीभित्र च्यापिनुपर्छ र यसैले भनेअनुसार गर्नुपर्छ। यो समयलाई कसैको माया छैन, तिमी आफै भन, यो समयको नोकर भएर बस्नु कति उपयुक्त छ? दियोमा राखेको बत्ती जस्तै अहिले यस घरमा तिमी मात्र छौ। तिमी पनि यहीँ बसेर घरका दुःखको सारथी हुन्छौ भने मेरो आशा भरोसा सबै समाप्त हुनेछन् र तिम्रो वंशमा पूर्ण विराम लाग्नेछ। लैजानेहरूले तिम्रो बुबा र भाइलाई जिउँदै फर्काइदेलान् भन्ने मलाई विश्वास छैन बाबु। बुबा र भाइ फर्किहाल्लान् भन्ने सोचेको थिएँ, यस्तो हो भने घर त उजाड भइसकेको रहेछ। खै भाइ कुन आवाको झोकासँग उडिरहेको छ, अनि बुबा कुन हुरीको भुमरीमा नाच्दै हुनुहुन्छ? उहाँहरूको होस ठेगानमा छ कि छैन? कसलाई हात जोडिरहेका होलान्? कसको पाउ पर्दै होलान्? उहाँको कुरामा डुब्दै जाँदा म पनि मौन भने। सबै घटना एक एक गरी सुन्ने मलाई इच्छा थियो। बाउजू पनि बिना प्रतिक्रिया आमाका कुरामा बहकिँदै जानुभयो, साथै आमाका अपुग प्रसङ्गमा आफ्ना शब्द राखी आशय पुरा गरिदिनुहुन्थ्यो। कार्यक्रम श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, खोटाङको हलेसी एफएम, सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम, रौतहटको नुनथर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौँडा एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको रेडियो गोरखकाली, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवालको तिनाउ एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी हर्क खडायतको उपन्यास देशले हारेको युद्ध सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। माओवादीहरू तिम्रो बुबाको स्कुलमा आएर प्राय जनवादी शिक्षा पढाउँथे र कहिलेकाहीँ माओवादी खोज्न सुरक्षाकर्मी स्कुललाई नै घेराबन्दी बनाउँथे। यो कार्यले कुनै दिन शिक्षक र विद्यार्थी दोहोरो भिडन्तमा पर्ने डर सबैलाई थियो। माओवादी आउँथे, शिक्षकलाई धम्काउँथे, सुरक्षाकर्मी आउँथे, विद्यार्थीलाई धम्काउँथे। यो कार्यले गर्दा प्राय विद्यार्थी ज्यान जोगाउन भन्दा यो ठाउँदेखि हिँड्न थाले। माओवादीलाई गाउँघरका सबै शिक्षकहरूले प्रतिशतका हिसाबले चन्दा दिनुपर्थ्यो। त्यही घानमा मिसिएका थिए तिम्रा बुबा पनि। सबै शिक्षक कर्मचारीहरू माओवादीलाई चन्दा दिए बापत सुरक्षाकर्मीका नजरमा गलत थिए। सीताको एसएलसी परीक्षा आयो। परीक्षा दिँदासम्म बस्न र खानाको व्यवस्था मिलाइदिन सीतासँगै तिम्रा बुबा सदरमुकाम जानुभयो। त्यही बेला उहाँलाई सुरक्षाकर्मीले समातेर ब्यारेकमा लगे। 5 घण्टा जति नियन्त्रणमा राखी विभिन्न ढङ्गले केरकार गरी छाडेछन्। उहाँ घर नपुग्दै आर्मीले समातेको हल्ला गाउँभरि फैलिसकेको थियो। उहाँ घर पुगेकै पछिल्लो बिहान 3 जना माओवादीले तपाईँसँग केही कुरा गर्नु छ भन्दै लगेर गए। सदरमुकाममा सुरक्षाकर्मीले गरेका यावत कुरा सम्बन्धी निगरानी गर्दै सोधपुछ गरेछन्। त्यो दिन उहाँलाई ढिलो छोडिएको थियो। 2 हप्तापछि माओवादीले अब तपाईँले भूमिगत हुनुपर्छ नत्र जनकारवाही हुन्छ भन्ने कुरा सुनाएका थिए। फेरि तिम्रो बुबाको सदरमुकाम नगई नहुने काम पर्यो। आर्मी बाटो कुर्दै बसेका रहेछन्। उहाँलाई समातेर धेरै दिन ब्यारेकमै राखे। माओवादीका आन्तरिक कुरा बुझ्नका लागि आर्मीले समातेका रहेछन्। सहनै नसकिने यातना दिएपछि बाँच्न नै मुस्किल हुने जस्तो भयो अरे। बाँच्नका लागि केही कुरा भन्नु भएनछ। तिम्रा बुबा घर फर्केको केही दिनपछि एक साँझ सुरक्षा फौजले गाउँमा छिरेर धेरै माओवादीको हत्या गरे। त्यसको भोलिपल्टै माओवादीले तिम्रा बुबालाई समातेर लगे। त्यसपछि हाम्रो भेटघाट भएको छैन। खै कता कता घुमाइराखेको खबर आउँथ्यो। केही महिनापछि उहाँ विरुद्ध माओवादीहरूले सुराकी गरेको आरोपमा मुद्दा चलाएको भन्ने खबर पाएका थियौँ। एक दिन जिल्ला स्तरको एकजना माओवादीलाई पनि सोधेको थिएँ तिम्रो बुबाको खबर। उहाँ माथि लागेको मुद्दा अनुसन्धान हुन 2 महिना जति समय लाग्छ होला भन्थ्यो उसले। तर आर्मीले भने उहाँ भूमिगत भएको भन्ने बुझेका रहेछन्। यथार्थ खबर कसैले भन्दैनन्। कसैमाथि कुनै कुराको अनुसन्धान भइरहेको बेला उसको केही कुरा पनि बाहिर ल्याउनु मिल्दैन अरे। तिम्रो बुबाको खबर सोधे माओवादी यही जवाफ दिन्छन्। यसपछि तिम्रो भाइ बहिनीलाई 7 दिने अभियानमा राखे फेरि माओवादीहरूले। त्यो पनि पुरा गरे दुवैले। एक अभियान सुरक्षा फौज गाउँ छिर्यो, हाम्रो घरको खानतलासी गरे, मलाई गाली गर्दै लोगेला समेत माओवादी बनाएछ भन्ने आरोप लगाए। सीता डाको छोडेर रोइरहेकी थिए। प्रेमलालका पनि परेलीको डिलमा आँसुका थोपा थिए। आर्मीका बुटले कुल्चेको मेरो शरीर दुखिरहेको थियो। म पनि खुबै रोएँ, केही बोल्न सकिनँ। तिम्रो भाइ बहिनीहरूलाई उनीहरूले सँगै लगेर गए, झोरासम्म लगेर छोडेछन्। बेलुका ढिलो घरमा पुगेका थिए सीता र प्रेमलाल। बाटोमा पनि दुःख दिँदै लगेरे। उनीहरू भन्थे आर्मीले तिम्रा बुबा माओवादी भएको खबर सुनेका रहेछन्। त्यसको 3 दिनपछि फेरि तिम्रो भाइलाई आर्मीले लगेर हिँडे। खै आजसम्म उसको केही पत्तो छैन किन र कहाँ लगे। तिम्रो बुबाको त झन् खबरै आउन छोड्यो। हामीले पनि जिउँदो हुने कुरामा लगभग आश नै मार्यौँ। कसैलाई सोधिहाले पनि उहाँ फर्कने कम सम्भावना छ भन्थे। यो घरमा बस्नै नसकिने स्थिति भयो। सीता निकै डराउन थाली। साँच्चै हामी ठुलो सङ्कटमा पर्यौँ। डरै डरले तिम्री बहिनीको मानसिकता नै खलबलिसकेको थियो। त्यसपछि ऊ जेठो दाईसँग गएर बसौँ भन्न थाली। म पनि उसका कुरामा लगभग सहमत भइसकेकी थिएँ। म नगए पनि सीतालाई तिमीसँग पठाउने मैले निर्णय गरिसकेकी थिएँ। सीताले माओवादी घरमा गएर एक दिन सबैलाई भेटेर आउँ भने मलाई पनि उसको कुरा ठिकै जस्तो लाग्यो। तिम्रो माओवादी जानलाई सीता र म घरबाट हिँड्यौँ। भिरकोटको जङ्गल काट्दै सुवाखेत पुगेपछि आर्मीको सर्चसँग हाम्रो भेट भयो। आर्मीहरू प्राय धेरैजनाले हामीलाई चिन्थे। हामी आफ्नो बाटो हिँड्दै थियौँ। घेराबन्दीमा पारेर तिनीहरूले अगाडि नबढ्न हामीलाई आदेश जारी गरे। हामी रोक्यौँ। बिना सोधपुछ तिनीहरूले हामीलाई भिरकोटको जङ्गलतिर फर्काए। मलाई साह्रै डर लाग्यो। चोरहरूको आँखा छोरीमाथि परे। अब यिनीहरू माओवादी भन्दै हामीलाई जे पनि गर्ने भए। मैले मनमा नै सोचेँ। धिरकोटको बीच जङ्गलमा पुगेपछि तिनीहरूले दुवैतिरको नाका बन्द गरे। शीतल हुँदै थिए। मेरो मुखमा बलियो पट्टी लगाउँदै हातमा पिठ्यूमा लगेर बाँधिदिए। म निकै रोएँ। त्यसबेला रुनुको विकल्प मसित केही पनि थिएन, किनभने मेरो मुखमा बलियो पट्टी बाँधिएको थियो। सीताको आलाप बिलाप सुन्ने मेरो कान तिखै थिए। ऊ छोड छोड र बचाउ बचाउको आवाज निकालिरहेकी थिए। अह, आतताईहरूले छोडेनन्। उसको चित्कार बन्द भयो। सायद पीडा सहन सकिन होली। तर बाबु बन्दुक पड्केको आवाज मैले सुनिनँ, किनकि पापीहरूले बलात्कार गरेर मारे। निकै बेरसम्म उसले कराएको आवाजको म प्रतीक्षामा थिएँ। अह, कुनै आवाज सुनाएन। मैले उसको जीवन समाप्त भएको अनुमान गरेँ अनि म पनि बेहोस भएछु। तिनीहरूले घचर्दै लग्दा बाटोमा मेरो होस खुलेको थियो। पीडा र यातना सहेर म धेरै दिन ब्यारेकमै बसेँ। त्यो यातना र पीडा साह्रै कष्टकर थियो। धेरै लान्छना सहेर म घर पुगेकी हुँ बाबु। त्यसपछि आँखाका आँसु नै मेरा रात दिनका साथी बने। सम्झाउनेहरू आइरहन्थे र पनि मन शान्त भएन। सबैजना सुरक्षित ठाउँतिर हिँड्न लागे। मास्टरलाई पनि यहाँ बस्न उपयुक्त लागेन सायद। काठमाडौँ जान्छु भन्दै मसँग आयो। तिमीलाई यावत कुरा सुनाएर घरमै बोलाउने मन थिएन। सोचे आखिर यो तिमीलाई कालीलाग्दो घटना कतिसम्म लुकाएर राख्न सकिन्छ, अनि बाध्य भएकी हुँ तिमीलाई चिठी लेख्न। मैले सबै कुरा बुझेँ। पापीहरूले बहिनीलाई कति पीडा दिँदै मारेछन्, अनि भाइको पनि त केही गल्ती रहेनछ। किन बेपत्ता पारियो त? अनायासै बुबालाई युद्धकारीका हातमा पुर्याउने पनि त्यही नै रहेछन्। मेरो सबै यो घरको बर्बादी र तहस नस्केका लागि रचे। पराचितीहरूको ऋण म अवश्य चुक्ता गर्नेछु। जनताको सुरक्षाका नाममा सुरक्षाकर्मीले गरेको यो बेइमानी हो कि होइन? आमा कति दृढ भइसक्नु भएको रहेछ। हुन त मैले सुनेका शब्द आमाले भोगिसक्नुभयो। किन कठोर नहोस्त उहाँको मन? यत्रो कुरा सुनाउँदा एक थोपा पनि आँसु चुहाउनु भएन। बरु म चाहिँ रोएँ मनमनै धेरै चोटि। बाउजूले पनि विस्तृत घटना सुनाउनु भयो। सायद सबै कुराको उहाँलाई पनि जानकारी थिएन। मन रन्थनिँदै गयो। बुबालाई माओवादीले कहाँ घुमाइरहेका होलान्, अनि भाइलाई कहाँ राखेर दुःख दिइरहेका छन् आर्मीहरू, त्यो पनि थाहा छैन। यी सबै विषयमा अननोन छु। कहाँ जाने बाबुभाइको खोज खबरमा? बहिनी कति दुःख पाउँदै हिँडी छ। बाँच्नका लागि म बस्ने ठाउँमा आउने तिम्रो योजना नै तुइएछ। स्वर्गमा पनि चिच्याउँदै होली हत्याराहरूलाई सम्झेर। तिम्रो पीडामा अवश्य मलम लगाउनेछु। ती आतताईहरूले तिमीलाई दिएको पीडा अवश्य फिर्ता लिन लगाउनेछु। बरु ढुक्क भएर स्वर्गबाट दाजुको शक्तिमाथि पहरेदार बन। म तिनीहरूसँग अवश्य लड्नेछु। मनमनै सोचेँ। ममा भोक तिर्खा र थकाइ केही थिएन र पनि मैले आमाको हातले पकाएका दुईवटा रोटी खाएँ। बिहान साथीभाइहरू आँगनमा जम्मा भएका थिए मलाई भेट्न। सबैसँग गफगाफ गरे। आफूले भोगेका पीडा र पाएका दुःख सबैले सुनाए। यथार्थ धरातलमा खडा भएको राजनीतिक स्थिति सम्बन्धी कुराकानी भए। थोरै धेरै सबैजनाका व्यक्तिगत र पारिवारिक घटनाहरू सुने। सबैका घटना सुन्दा म भित्रको एक्लोपनमा सामूहिकतामा बदलियो। म सोचिरहेको थिएँ यी दुःखका कथा मैले मात्र भोगिरहेको छु, तर त्यस्तो रहेनछ। गाउँघरमा सबैका दाजुभाइहरू अपहरणमा परेका रहेछन्। धेरैका बहिनीले बलात्कारीको पीडाबाट देह त्यागेका रहेछन्। मेरी आमाको झैँ पीडा भोग्ने पनि धेरै आमा रहेछन् गाउँमा। अनि टुहुरा बालबच्चा र सिन्दुर पुछिएका चेली पनि उत्तिकै रहेछन्। के गर्नु, सबैले कालीलाग्दो दुःख भोगिरहेका छन् अहिले गाउँघरमा। दिउँसो गाउँघर सुनसान थियो। सबैजना आफ्नो काममा गइसकेका थिए। दुई छाको जुहो मिलाउन यहाँ धेरै दुःख गर्नुपर्छ। यहाँका चेलीबेटीले छोरा सरह पढ्न पाएका छैनन्। अभिभावक घाँसदाउरा ल्याइदिए खुसी हुन्छन्। आमाले घरभित्रको दृश्य पनि एकचोटि हेर भन्नुभयो। निर्जीव भाँडाकुँडाले के गल्ती गरे होलान्, कुचिएका र थिचिएका थिए। बाजेले जोडेका घ्याम्पा र बरपाथी ताउलीमा पनि गोलीका निशान थिए। आखिर यी भाँडा नै काम नलाग्ने बनाउनु कहाँसम्मको अत्याचार हो? कोदो मकै धान र गहुँ राख्ने पुतर्काहरू पनि खुकुरीले चिरेका थिए। आफ्नो ठाउँमा केही थिएन, लथालिङ्ग ढलेका थिए। आमाले अझै मिलाउनु भएको थिएन। त्यहाँभित्र राखेको कोदो मकै धान र गहुँ ढालेर एउटैमा मिसाइदिएका थिए। कहाँसम्मको ज्यादा थिए ती घ्याम्पा र बरपाथी ताउली गाउँघरमा कहिलेकाहीँ भोजभत्तिर अनि जन्तर बरितमा मात्रै प्रयोग हुन्थे। सम्पत्ति ती मेरा भए पनि सार्वजनिक जस्तै थिए। तिनीहरू नै फुटाउनको के अर्थ थियो? यी सबै कार्य आर्मीबाट भएका हुन्। चारचोटि चर्च आउँदा तिनचोटि हाम्रो घरको खान्तलासी लिएका हुन्। आमाले भन्नुभयो यी असह्य अत्याचार र ज्यादातिहरू निर्दोष भएर पनि आमाले भोग्नु भएछ। मैले मनमनै कल्पना गरेँ कति सहनशील अनि धैर्य मेरी आमा। यी सबै घटनाले ममा सही नसक्ने पीडा उत्पन्न भयो। साह्रै रिस उठ्यो। जनताको सुरक्षाका लागि खटिएका ती मान्छेदेखि यो अत्याचारको बदला लिने मेरो विचारमाथि रिसहरू थपिँदै गए। घुम्दै नरिसाउको दोकानमा पुगेँ। साउजी साँगुरो बेन्चमा पल्टिनु भएको थियो। निर्दोष जनताले गाउँघरमा भारी बोकेर पनि आरामसँग खान पाएका रहेनछन्। कमाई खाने खेतबारी बेचेर सानोतिरो व्यापार गर्ने व्यापारीहरूको सामान पनि ठाउँ ठाउँमा लुटिँदो रहेछ। आजभोलि कसैले गरी खाने समय छैन, साउजीले भन्नुभयो। के गर्नु, जो भेटिन्छन् सबैजना आफ्ना व्यवसायतिरका दुःखेसा सुनाउँछन्। साँच्चै अब निम्न वर्गका मान्छेहरू कसरी आफ्नो परिवार पाल्लान्? भरपर्दो व्यवसाय गर्ने आधारहरू गाउँघरमा केही छैनन्। ज्याला र मजदुरीका काम पनि युद्धले प्रभावित भइरहेका छन्। गाउँमा दिनैपछि एउटा घटना अनिवार्य घट्ने रहेछ। कहिले मकै गोड्न गएकी काकी घाइते भएर बारीमै ढलेको खबर आउँथ्यो, कहिले अभियानमा हिँडेका दाई मरेको खबर सुन्नु पर्थ्यो। आजभोलि गाउँमा जम्मा भएर गफगाफ गर्नु पनि हुँदैन रे, कतिखेर कसको निशानीमा पर्ने हो थाहै हुँदैन। निर्दोष जनता बोलेको बोकासरी दोसानमा बाँचेका रहेछन्। सृजनासँग मायाको खानी नै थियो मलाई बर्साउनका लागि। छुट्टिने बेला उनले हात हल्लाउँदै आँसुले विदाई गरेको बेला मेरो मन चिराचिरा भई फाटेको थियो। मलाई पनि सँगै लगेर जाऊ भन्ने सङ्केत उनले आँसु मार्फत व्यक्त गरेकी थिइन्। तर मैले दुई चार दिनमै फर्कने कबुल गरी म उनीबाट विदा भएको थिएँ। तर सृजना बाटो हेर्दै होलिन्, मेरो पर्खाइमा दिनरात उनका तडपी तडपी दिन बितिरहेका होलान्। मनमनै कल्पना गरेँ, उनलाई मैले जसरी आँसुको गहिराईबाट नै विदा मागेर आएको थिएँ, त्यसै गरी म आमालाई पीडाको बिचमै छोडी हिँड्न सक्ने छैन। आमालाई मैले अब काठमाडौँतिरै बसौँला भनेको थिएँ। उहाँलाई मेरो कुरा ठिकै लाग्यो होला, तर माओवादीको जनअदालतले बुवामाथि लागेको मुद्दा अझै छिनोफानो गरेको छैन। माओवादीले बुबालाई पूर्वपक्षका लागि आफ्नै कब्जामा राखिरहेका छन्। खै उहाँलाई कायल बनाउन कति पीडा र यातना दिइरहेका होला। बिहान काम झुल्केको मात्रै थियो, मास्टरनी बाउजू फेरि आउनुभयो। उहाँ केही न केही नयाँ कुरा ल्याएरै आउनुहुन्थ्यो, त्यसैले पनि उहाँ आउने बित्तिकै मेरो मनमा उत्सुकता र डरसँगै उत्पन्न हुन्थ्यो। आउँदा आउँदै भन्नुभयो, रतन सिंहलाई पनि मारेछन्। कसले? माओवादीले। माथि जङ्गलमा हिजै मारेछन्, घसारीलाई हिजो जङ्गलमा छिर्नै दिएनन् रे। पछि बेलुका गोठालाहरूले लेकबाट आउने बेला देखेछन्, सल्लेरी बाटै नेरको रुखमा बाँधेर हत्या गरेको रे। धेरैजना गइसके माथि सल्लेरी। शरीरमा जिरिङ्ग रौँ उठे। बिहान गाउँभरि रतनसिंह मारेको घटना खुल्यो। गाउँलेसँग म पनि सल्लेरी गएँ। यो समयदेखि वाक्क लाग्यो, कति रुवाएको होला मान्छेलाई। एक ठाउँमा बसी राम्ररी कसैले खान पाएका छैनन्। आज एउटा घटना घट्छ, भोलि लास भेटिन्छ, अनि पर्सि अर्कोले हातकटाई पाएको हुन्छ। ऋण झिकेर पनि चन्दा दिनुपर्ने अरे, प्रत्येक छाकमा एक दुईजनालाई खान पनि खुवाउनै पर्ने। रुखको फेदमा बाँधेर गोली हानी हत्या गरेको रतन सिंहको लास साह्रै विभत्स थियो। शरीरका प्रत्येक अङ्गमा खोकुरीका निशान थिए। एउटा गोली छाती सिचोल्दै बायाँ कोखाबाट निस्केको थियो भने अर्को गोली टाउको सिचोल्दै दायाँ कञ्चेटबाट निस्केको थियो। कति कायरता! रुखमा बाँधेर चिरी चिरी मार्ने उनीहरूमा सबैजना त्यो लास देखेर रोइरहेका थिए। बिन्दा म्याडम रुँदै मूर्छा पर्नुभयो र मलाई मर्न देऊ भन्दै जताततै हाम फाल्नुहुन्थ्यो। उहाँकी बुढी आमाको त झन् लामो समयसम्म होस नै फर्केन। दाह संस्कारका लागि रतन सिंहको लास त्यहाँबाट उठायौँ। धेरैजना मलामी जान नै डराएका थिए, कुनै सजाय पाइने हो कि भनेर। माओवादीले विपक्षी दलका नेता र कार्यकर्ताहरू धेरैको सफाया गरिसक्यो। नरिसाउले भन्नुभयो, रतन सिंहले हत्या नै गर्नसम्मको गल्ती केही गरेको थिएन। एमाले जिल्ला स्तरका नेता हुन्, न त उनी कुनै लाभको पदमा नै बसे। आजसम्म बिचरा खाई नखाई जनताकै काम गर्न हिँड्थे सधैँ। गाउँमा माओवादीले अभियान तीव्र पारेका थिए। सबैले अनिवार्य हिँड्नै पर्ने रहेछ उनीहरूको तोकेको कार्यक्रममा। अपहरण र हत्याको कार्य पनि दिनौँ जस्तो हुने रहेछ सरकार माओवादी दुवैको तर्फबाट। तर मास्टरनी बाउजू भने दाई काठमाडौँमा सुरक्षित भएर बसेकोमा ढुक्क हुनुहुन्थ्यो। हुन पनि प्राय सबैले गाउँ छोडिसकेका थिए। मेरो उमेरका कोही कोही मात्र बाँकी थिए गाउँघरमा। धेरैजना माओवादी युद्धमा लागेका थिए। युद्ध मन नपराएकाहरू सदरमुकाम सहर बजार र भारततिर सुरक्षित हुन हिँडेका रहेछन्। बेलुकी पख मास्टरनी बाउजू आउनुभयो। म चुलोको छेउमा बसेको थिएँ। आमा रोटी पकाउँदै हुनुहुन्थ्यो। मेरो ध्यान मास्टरनी बाउजूतिर खिचियो। उहाँले फेरि के खबर लिएर आउनुभयो, तर आज भने बिना खबर आउनुभएको रहेछ, मलाई सम्झाउने किसिमले। गाउँघरमा पनि आजकल छुरा किनिरहेका हुन्छन्। नचिनेका मान्छेसँग विचार पुर्याएर बोल्नुहोला, शब्द शब्दमा छाम्ने गर्छन्। नयाँ मान्छेको पछि त झन् विभिन्न रूपधारी हिँडिरहेका हुन्छन्। खाँदा बस्दा हिँड्दा र बोल्दा निकै होस राख्नुहोला। फिर्कामा बसिसकेपछि बाउजूले मलाई भन्नुभयो, हो त भने। आमाले पनि बाउजूकै कुरामा सही थप्नुभयो। समय समयमा आगो भरभराइरहेको थियो। बुबाको केही खबर आउँछ कि भने डरे डरको आश बाँच्नु भएको थियो आमाले। ढिलोसम्म कुराकानी भए। बाउजू पनि कुरा गर्न भनेपछि रात काटी दिन ब्याउनुहुन्थ्यो। घरमा पुगेपछि यतिका दिनसम्म पनि मैले सृजना लगायतका साथीहरूलाई फोन गर्न सकिनँ। आजभोलि गाउँ र सहरबीच कुनै सम्बन्ध छैन। भएका एक दुई लाइन पिसियो पनि माओवादीले टावरमै आक्रमण गरेपछि बन्द भएका थिए। एक ठाउँबाट अर्को ठाउँमा जान असहज हुने भएपछि हुलाक सेवा पनि बन्द भएको थियो। हुलाकीहरूलाई त झन् सुराकीको आरोप लाग्ने रहेछ। एक ठाउँका चिठीपत्र अर्को ठाउँमा पुर्याउने क्रममा पल्लो गाविसका परिमल विष्टको सिस्नेको बगरमा खुट्टो नै भाँचिदिए माओवादीले। त्यो दिन माओवादीले परिमल विष्टको डाक खोसेर सबै चिठीपत्र खोलेर हेरेछन्। प्रताप थापा नामको प्रहरी जवानले सुर्खेतबाट घरमा श्रीमतीलाई पठाएको चिठी भेटेछन् त्यो डाकमा। त्यो डाक चेक गर्ने पनि उसैका गाउँको माओवादी परेछ। चिठीको ठेगानामा प्रहरी केही नलेखेको भए पनि एउटै गाउँले भएकाले चिठीवाला पुलिस भएको थाहा पाएछन् ती माओवादीले। साले पुलिसका चिठी बोक्छस् भन्दै परिमल विष्टको एउटा खुट्टो भाँचिदिएका थिए। घरको एकजना तयार हुनुहोला, भोलि चुनचयनमा कार्यक्रम छ। एकजना माओवादीले आँगनमा आएर उर्दी जारी गर्यो। कस्तो कार्यक्रम हो, भित्रबाट निस्केर मैले सोधेँ। त्यहीँ गएर थाहा हुन्छ, उसले ठाडो शब्दले जवाफ फर्कायो। ऊ गइसकेपछि आमाले भन्नुभयो, त्यसरी सोध्नु हुँदैन, किन सानो कुरामा अत थापेर न्युको छन् यिनीहरू, सकेसम्म यिनीहरूबाट टाढा रहनु राम्रो हुन्छ बाबु। म चुपचाप लागेँ। उकुस मुकुस भएर मनै सोचेँ, यो कार्यक्रममा चाहिँ जानुपर्छ, मलाई यिनीहरूको कार्यक्रम हेर्ने इच्छा लागेको थियो। घरको एकजनाले जानै पर्छ, बेलुका खाना खाने बेला आमालाई सोधेँ, जानै पर्छ बाबु। मेरो अनुहार निहाल्दै आमाले जवाफ दिनुभयो, मान्छे नहुनेले के गर्छन्, मान्छे नै छैन भने त के गर्नु छ र, हिँड्न नसक्ने बुढाबुढी र बालबच्चाले जानु पर्दैन, हिँड्न सक्ने घरमा एकजना मात्रै भए पनि जानै पर्छ। कार्यक्रम त यिनीहरूका सधैँ भइरहन्छन्, तर महिनाको दुईचोटिसम्म अभियान राखेका हुन्छन्, एक दिनदेखि हप्ता, पन्ध्र दिन र तीन महिना सबै। यस्तो अभियान चाहिँ तोकेपछि अनिवार्य पुरा गर्नुपर्छ। म गएँ तिनीहरूको कार्यक्रममा। आमाले कतिसम्म मान्नु नै भएन भन्दा, म जान्छु भन्दा, तर मैले पनि आफ्नो जिद्दी छोडिनँ। अन्तिममा सम्झाएर पठाउनु भयो, हिँड्न र उम्कन जान्नुपर्छ, यिनीहरूको कार्यक्रममा सेनाले आक्रमण गरिरहन्छन्। लामो चौरमा सबैजनालाई लाइन लगाएर दुई घन्टा जति पिटी खेलाए अनि सुरु गरे भाषण। जनतालाई हल्लिन पनि दिएनन् कार्यक्रम अवधिभर। साँझ फर्कँदा विचार गरे, यस्तो कार्यक्रममा सेनाले आक्रमण गरे निर्दोष जनता कति मर्छन् होला, अनि जनताको जीवन कति जोखिममा। यति धेरै म कहिले हिँडेको थिइनँ। दुई घन्टाको परेडले खुट्टा असाध्यै दुखेका थिए। घरमा पुग्ने बित्तिकै म ओछ्यानमा पल्टिएँ। आमाले खाना खान धेरै बेल बल गरेपछि म उठेँ। कस्तो लाग्यो, उहाँले सोध्नुभयो। पिनाकामा दुःख दिने रहेछन् जनतालाई, युद्धका नाममा जे पनि हुने रहेछ गाउँघरमा। त्यही त, जनता घर सम्पत्ति र समुदायलाई पनि सजिलै त्याग्न सक्दा रहेछन्, अनि जन्मभूमिको माया मारेर विस्थापित हुँदा रहेछन्। अभियानमा हिँड्दा पाइने दुःखको मात्रै कुरा छैन, चेलीको अस्तित्व र छोराहरूको जीवन बन्दुकको बीचमा बाँचेको रहेछ। निद्र नपरुन्जेल ओछ्यानभित्रै आफ्नो पारिवारिक जीवन केलाएँ। बुबा भाइ र बहिनीलाई सम्झेँ धेरै बेर। मैले निर्णय गरेँ, अब आमालाई लगेर एक दुई दिनमै काठमाडौँ हिँड्ने। बुबा र भाइ मुक्त भइसकेपछि उहाँहरूलाई पनि काठमाडौँ बोलाउने र सानोतिनो व्यवसाय गरेर उतै बस्ने। यस्ता अनेक कुरा मनमा उब्जे। यतिका दिनसम्म पनि बुवाको कुनै ठोस खबर आएन। भाइको बारेमा बुझ्नका लागि दुई दिन सदरमुकाम ब्यारेकमा पुगे। एक दिन भेट्नै मिल्दैन भने, अर्को दिन यताबाट अन्त्य चलान भइसक्यो भने, अब उहाँहरूको बाटो हेर्दै घरमा कुरी बस्नको मैले कुनै अर्थ देखेन। उतै काठमाडौँमा रिहाईका लागि मानवाधिकारवादी सङ्गठनहरूको ढोका चार्नु पर्ला भन्ने लाग्यो। गाउँमा बसेर भाइलाई एक्लै खोजेर पाउने कुरा पनि थिएन। बाहिर कसरी बोलेको आवाज आयो, ध्यान दिएर सुने, बिस्ना बिस्ना बुबाको आवाज मैले चिने। ढोका ढकढकाउँदै आमालाई बोलाइरहनु भएको थियो। म उठेर ढोका खोल्न हिँडेँ। आमाले पक पक भन्नुभयो, बुबा आउनुभयो। मैले भने, मैले ढोका खोले, म्याडम बाहिर आउनुहोस्, एकजना माओवादीले भन्यो। हामी सँगै बाहिर निस्क्यौँ, हामीलाई नजिक जान दिएनन्। बुवा पनि त्यो बेलासम्म उनीहरूकै घेरामा हुनुहुन्थ्यो। मलाई को हो भनी सोधे उनीहरूले, सायद उनीहरूको लागि म यो घरमा नयाँ थिएँ, जेठो छोरो हो। बुबाले नै जवाफ फर्काउनु भयो, मेरो बारेमा यावत कुरा सोधे। उनीहरूले सोधेका कुराको हामीले जवाफ मात्रै दिनुपर्थ्यो, त्योभन्दा बढी केही बोल्न दिएनन्। उनीहरूको सबै कुरा हामीले हलचल नभई सुन्यौँ। उहाँको मुद्दा निर्णय हुन अझै बाँकी छ। अहिलेसम्मको अनुसन्धानले सकारात्मक बाटो लिइरहेको छ। हाम्रो कार्यक्रम बाहेक गाउँभन्दा बाहिर निस्कन उहाँलाई अझै बन्देज छ। बुझ्नुहोस् तपाईँको मान्छे, एकजना कमान्डरले जस्तोले भन्यो, छजनाको बिचबाट निस्केर बुबा आमा र म भएको ठाउँमा आउनुभयो। मनमा ठुलै शान्ति मिलेको आभास पाएँ। रात धेरै गइसकेको थियो र पनि हामीले पीडाभित्रै सुखको अनुभूतिका कुरा गऱ्यौँ। बुबाले आफू अपहरणमा परिदेखेका सबै कुरा सुनाउनु भयो। मैले अब एक दुई दिनमै काठमाडौँ हिँडौँ भन्ने कुरा उहाँसँग राखेँ। मेरा कुरा उहाँलाई ठिकै लागेछन्, हुन्छ भन्नुभयो। बुबालाई गाउँभन्दा बाहिर निस्कन नपाइने नियम लागेका थिए माओवादीले। पछिल्लो दिन सबैसँग भेटघाट गर्नुभयो। म दुई दिनभित्रै काठमाडौँ हिँड्ने तयारीका लागि यताउति दौडिएँ। घरमा पैसा थिएन। बुबाले गाडी भाडा आफ्नै स्टाफ कार्की सरसँग माग्नुभयो। मलाई भाइको चिन्ता लागिरहेको थियो। यति दिनसम्म उसको खोजीमा हिँड्दा पनि मैले उसको यथार्थ खबर बुझ्न सकिनँ। ब्यारेकमा जिउँदो भए मलाई भेट्न त दिनुपर्ने। यस कुराबाट म निकै झस्केँ। माओवादीका नाममा निर्दोष जनता बेपत्ता पार्दै आर्मीले धेरैको हत्या गरेको खबर धेरैचोटि बाहिर आएको थियो। आर्मीका हातबाट माइलो मुक्त हुन पाए काठमाडौँमै बस्नुहुन्थ्यो, आमाले भन्नुभयो। हामी हिँडिहालौँ, आर्मीले छोडेपछि उसलाई पनि उतै बोलाउँला, मैले आमालाई भने। बुबालाई पनि मेरो कुरा चित्त बुझ्यो। भोलि सबै कुरा तयार पारेर पर्सि हिँडिहालौँ, उहाँले भन्नुभयो। भोलि काठमाडौँ हिँड्ने खबर मामालाई हिजै पठाएका थियौँ। बिहानै आइपुग्नु भयो दिनेशलाई ल्याएर हामीलाई भेट्न। आमा खानाको तारतम्यमा लाग्नुभयो। म लुगा धुन भनी दिनेशलाई लगेर धारा गएँ। बाटोमा हिँड्दै जाँदा उसलाई सोधेँ, जनक किन आए नआएको त? दाई, बेलुका आउने रे मम्मीसँग। माइजूसँग भेट्न भएको धेरै भइसकेको थियो। अस्ति एक दिन माउली घर जाँदा पनि उहाँसँग भेट भएन। खै कुन कामले उहाँ बाहिर जानुभएको रहेछ। माइजू र जनक पनि बेलुका आउने भए आज सबैजनासँग सगोलमा भेट हुने भयो। हामी धाराबाट फर्कँदासम्म मामा र बुबाको कुरा मस्तसँगले अगाडि बढिरहेको थिए। हामी दुई भाइ पनि उहाँहरूको छेउमा गएर बस्यौँ। खाना खानु पर्यो अब, आमाले भित्रबाट भन्नुभयो। मैले अम्खरामा पानी ल्याइदिएँ। आमा र बुबा हात धुन भने आँगनको छेउमा जानुभयो। समात समात भन्दै दुईजना चिच्याउँदै भान्दाले लखेटिरहेका थिए। के भएछ भने उनीहरूतिरै आँखा दौडाए। भान्दाई बचाउ बचाउ भनी सहायता मागिरहेको थियो। त्यहाँ उसको पक्षमा बोल्ने कोही थिएन। ती दुईजनाले पिट्दै हाम्रो आँगनमा पुर्याए। एक हप्ता अगाडि मात्रै भान्दाई माओवादीमा गयो भन्ने खबर सुनेको थिएँ। पिट्ने मान्छे को हुन् भन्ने कुराको अझै यकिन हुन सकेको थिएन। उनीहरू भान्दाईलाई निरन्तर पिटिरहेका थिए। मलाई एक ओर हेरिरहेको देखेर आमाले मलाई भन्नुभयो, तिमीले केही नबोल्नु है। तिनीहरूले पिट्दै भान्दाईलाई त्यहाँबाट हिँडाइसकेपछि फेरि चार पाँचजना नयाँ मान्छे आए। सिभिल ड्रेसमा भएकाले आर्मी या माओवादी को हुन् मैले छुट्याउन सकिनँ। तिनीहरू सरासर हाम्रो घरतिर आए। आमाले फेरि बोलाउनु भयो खाना खाउँ भनेर। तिनीहरूले बुबालाई नमस्ते सर भने। उताबाट बिस्तारै आर्मीको लाइन आएको मैले देखेँ। शरीरभरि काँडा उम्रिएँ। मैले यो कुरा आमालाई जानकारी गराएँ। आमा भान्साबाट निस्कनु भयो। ती आएका पाँचजना बुबासँग के कुरा गरिरहेका थिए। एकजनाले बुबालाई तपाईँ माओवादी किन हुनुभयो भन्ने सोधेको मैले सुने। बुबाले दिएको जवाफबाट उनीहरू झन् कड्किरहेका थिए। आफूलाई माओवादीले बिना कसुर अपहरण गरेको हो भन्दा पनि उनीहरू मानिरहेका थिएनन्। उताबाट आएको आर्मीको लाइन पनि आँगनमै आइपुग्यो। म बुबाको छेउमा गएर उभिएँ। आमाले पहिलेका घटना सुनाएकै स्टाइलमा उनीहरूले हाम्रो घर घेराउमा पारे। मामाले धेरैचोटि उनीहरूका कुराको जवाफ दिन खोज्नुभयो तर उहाँलाई बोल्न दिएनन्। एकजनाले रुखको भाषामा भन्यो, तपाईँ उता जानुहोस् सरलाई हामी उतै लगेर जान्छौँ। तपाईँहरूको अगाडि उहाँले एउटा पनि सही कुरा बोल्नु भएन। हुँदैन, उहाँलाई जे सोध्नु छ यहीँ सोध्नुहोस्। आँगन बाहिर लिने कुरा हुन सक्दैन। बरु हिँड्नुहोस् म जान्छु। तपाईँहरू के कुरा प्रमाणित गर्न खोज्दै हुनुहुन्छ? सबै कुराको जवाफ म दिन्छु। आमाले तातिँदै बुवाको हातमा समातेर भन्नुभयो। अर्को आर्मीले सानो स्वरमा भन्यो, उहाँलाई अहिले फर्काइदिन्छौँ। तपाईँहरू गयो भने ढिला हुन्छ। उनीहरूले लिएरै छोड्ने जस्तो कुरा गरे। हाम्रो कुरामा उनीहरूको ध्यानै थिएन। आमा कति रुनुभयो। उहाँको बेलुनाले बरु प्रकृति अँध्यारो जस्तै देखियो तर उनीहरूको मन पग्लेन। अनि ममा थामिन सक्नु रिस आइ लाग्यो। गएर उनीहरूको हातबाट बुबालाई तानेर यता ल्याउन खोजेँ, सकिनँ। आर्मीका बुट र मुड्की ममा बर्सिए। मामाले पनि एक दुईचोट खानुभयो। दिनेश रोइरहेको थियो। आमा मुर्छा परिरहनु भयो। मैले उठाएर माथि राखेँ। आमालाई पानी खुवाऊ, मुर्छाबाट बिउजनु भयो। बुबालाई आँगनभन्दा बाहिर लिइसकेका थिए। चारैतिर हेर्दै आमाले भन्नुभयो, कुकुरहरू छोड्दैन अब। तिम्रो बुवा पनि नफर्कने गरी गए बाबु। तिम्रो भाइलाई जस्तै बेपत्ता पार्छन् अब। रिसको ज्वाला शरीरमा दन्दनी जल्न थाल्यो। आँखा कान सबै बन्द भए। अगाडि कसैलाई नदेख्ने भए म। नसा नसामा रगत उम्लेको भान भयो। शरीरभरि रौँ फुलेर आए। मास्टरजी बाउजू आउनुभयो तर आमालाई हामी अझै थाम्न सकिरहेका थिएनौँ। म घरभित्र छिरेँ। कोठा कोठा चार्दा पनि पुरानो खुकुरी भेटिन्न। ताँडमी राखेको आँसी समातेर निस्केँ। मैले थाहा नपाउँदै बाउजूले आएर च्याप्प समाउनु भयो, म सबैलाई काट्छु छोडिदिनुहोस्। बाउजूले छोड्नु भएन। आमाले शान्त भएर मलाई हेर्नुभयो। मामाले आएर मेरो हातको आँसी खोज्नुभयो। घरमा सन्नाटा छायो। सबैजना रोइरहेका थिएर पनि मलाई बाहिर निस्कन दिएनन्। कसले सहन सक्थ्यो होला र यस्तो ज्यादती। चुलोमा पाकेको खाना पनि खान दिएनन्। खाने बेला त काल पनि पर्खन्छ भन्थे। यो भनाइ पनि मलाई झुटो लाग्यो। हामी कसैले खाना खाएनौँ त्यो दिन। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन हर्क खडायतको उपन्यास देशले हारेको युद्धको वाचन हो। यो वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। अर्को साता देशले हारेको युद्धको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मंगलबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।